आदरणीय श्रोता नमस्कार, तपाईँ यति बेला रेडियो गलगुट सुन्दै हुनुहुन्छ र हामी एउटा स्थलगत अवलोकनसहित तपाईँलाई जानकारी गराउने उद्देश्यसहित काली लेकको टुप्पोमा हामी पुग्दैछौँ। हामी यो काली लेकको स्थलगत अवलोकन र बराह मतिमारीको पनि प्रत्यक्ष जानकारी गराउने उद्देश्यसहित यो काली लेकमा आइपुगेका हौँ र यहाँ ठुलै टोली हामी स्थलगत अवलोकनका लागि आएका छौँ। यहाँको मौलिक सांस्कृतिक मान्यता के छ, विशेष गरी ऐतिहासिक पक्षको अवस्था के हो र हामीले काली लेकबाट सिक्न सकिने पाठ के हुनसक्छ, सम्भावित काली लेकको सम्भावनाहरू के छन्, यिनै विषयवस्तुको बारेमा हामीले सम्भावित खोजी गर्नेछौँ र यो कार्यक्रमलाई पनि काली लेकको यो गलकुट नगरपालिका वडा नम्बर 6-2 र ताराखोला गाउँपालिकाको सिमानामा अवस्थित काली लेकको धुरीबाट सञ्चालन गर्ने गरी उपस्थित भएका छौँ। हाम्रो यात्रा जारी छ, हामी बराहको मतिमारीमा आइपुगेका थियौँ र त्यस पश्चात हामी बिस्तारै करिब 10 टोली हामी हिँडिरहेका छौँ। यो यात्रा बिस्तारै हामी काली लेकमा पुगिसकेपछि त्यसको ऐतिहासिक पक्ष के छ र त्यहाँ बसोबास थियो केही समय अगाडि अथवा केही वर्ष अगाडि र बिस्तारै त्यो अहिले चरण क्षेत्रको रूपमा बाँझो जमिन बनाइएको छ, त्यो ठाउँ किन छोडिएको थियो, कहिलेसम्म बसियो अथवा कहिलेबाट बस्न छोडियो, यी सबै विषयवस्तुलाई अलिकति नजिकबाट तपाईँहरूलाई पनि जानकारी गराउने उद्देश्यसहित हाम्रो यात्रा जारी छ। हामीलाई श्वास प्रश्वास पनि बढिरहेको छ किनभने यात्रामा छौँ। यो यात्राकै बिचबाट यो कार्यक्रमलाई रेकर्ड गर्ने गरिकन उपस्थित भएका हौँ। यद्यपि यो काली लेक कसरी प्रचार प्रसारमा ल्याउन सकिन्छ र काली लेकको सम्भावित क्षेत्रहरू, काली लेकमा बनाउन सकिने मानव निर्मित सम्पदाहरू के हुन सक्छन्, त्यसको बारेमा पनि हामी संक्षेपमा तपाईँलाई जानकारी गराउने गरी यो स्थानमा हामी आइपुगेका छौँ। हाम्रो यात्रा निरन्तर जारी छ।
गलकुटको हटियाबाट मोटरसाइकलमा करिब 1 यात्रा पश्चात मतिमारीमा पुग्यौँ र मतिमारीमा आइसकेपछि बराह मन्दिर त्यससँगै तालको अवलोकनसँगै करिब 1.5 यात्रा यो पैदल यात्रा पश्चात हामी काली लेकमा आइपुगेका छौँ। काली पोखरी नजिक स्थलगत अवलोकन पनि गरेका छौँ र औपचारिक रूपमा हाम्रो यो यात्रा विशेष गरी काली लेकको सम्भावनाको विषयमा केन्द्रित छ। करिब 10 टोलीमा हामीले यो स्थलगत यात्रा गरेका हौँ। यो यात्रा सँगसँगै हामी काली लेकको टुप्पोमा आइपुगेका छौँ। काली लेक जसलाई हामीले पनि एउटा धुरीको रूपमा परिचित छ, पहाड, उच्च पहाडको रूपमा परिचित छ, काली लेकमा आइपुगेका छौँ र काली लेकबाटै स्थलगत जानकारी सहित काली लेकको मौलिक हिसाबले काली लेकमा के गरिन्थ्यो र काली लेकमा बसाई कति बसोबास अवधि कति रह्यो र समग्रमा काली लेक अहिले मानव बस्ती हट्दै गएपछि काली लेकको स्वरूप परिवर्तन भएको छ, जताततै उर्वर भूमि अहिले वन पाखाको रूपमा, चरण क्षेत्रको रूपमा, बाँझो जमिनको रूपमा परिणत भएको छ, यी सबै विषयवस्तुमा समेटेर हामीले रेडियो कार्यक्रम रेडियो चौतारीलाई रेकर्ड गर्ने तयारीमा जुटेका छौँ। विशेष गरी आजको कार्यक्रम रेडियो चौतारी गलकुट नगरपालिका वडा नम्बर 6, वडा नम्बर 2 र वडा ताराखोला गाउँपालिकाको वडा नम्बर 2 जोडिएको केन्द्र काली लेकबाट रेडियो कार्यक्रम रेडियो चौतारीलाई प्रसारण गर्ने जमर्कमा जुटेका छौँ। कार्यक्रमको प्रत्यक्ष जानकारी र औपचारिक रूपमा काली लेकको वास्तविक अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यसहित रेडियो चौतारीको नयाँ श्रृङ्खलाबाट म घनश्याम गौतम तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु आजको कार्यक्रम रेडियो चौतारी काली लेकबाट।
आदरणीय श्रोता, हामीले काली लेकको प्रचार प्रसारमा टेवा पुग्ने उद्देश्यसहित गलकुट नगरपालिका वडा नम्बर 6 काली लेकमा प्रत्यक्ष रेडियो सम्वाद कार्यक्रमलाई रेकर्ड गर्ने तयारीमा जुटेका छौँ। यद्यपि काली लेक आफैमा पनि अग्लो पहाड हो र गलकुट नगरपालिका वडा नम्बर 6, वडा नम्बर 2 र ताराखोला गाउँपालिकासँग सम्बन्ध गाँसेको काली लेकमा आजभन्दा करिब 25 अगाडि यहाँ वस्तुभाव चरण क्षेत्रको रूपमा पनि लिइन्थ्यो, उर्वर भूमिको रूपमा पनि काली लेकलाई लिने गरिएको थियो। करिब 23-25 घरधुरी बस्दै आएको उक्त काली लेक क्षेत्र पछिल्लो समय मानिसको बस्ती अभावमा रित्दै गएको छ। यहाँका बारीहरू बाँझै भएका छन्, जताततै चरण क्षेत्रको रूपमा उक्त बारीहरू परिणत भएका छन्। पछिल्लो समय आन्तरिक पर्यटकको गतिलो माध्यम बनाउने अभियानमा जुटेका स्थानीय सरकारहरूलाई यो एउटा सम्भावित पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको धुरीको रूपमा पनि लेकको रूपमा पनि काली लेकलाई लिने गरिएको छ। र काली लेकको ऐतिहासिक मान्यता के छ र काली लेकमा कसरी बसोबास गर्ने गरिन्थ्यो, कहिलेदेखि बसोबास हट्दै गयो र यहाँ हामीले आज समग्र काली लेकको वस्तुगत स्थिति अवलोकन गर्ने गरी केही स्थानीय वासीको बीचमा म गलकुट नगरपालिका वडा नम्बर 6 काली लेक 6 अवस्थितमा छु म अहिले र गलकुट नगरपालिका वडा नम्बर 2 र 6 त्यस्तै ताराखोला गाउँपालिकासँग जोडिएका सिमानाहरू र यहाँ रहेका भौतिक संरचनाहरू पूर्वाधारहरूको बारेमा प्रत्यक्ष अवलोकन गरिसकेपछि यो कार्यक्रम रेकर्डका लागि हामी काली लेक धुरीमै तयारीमा जुटेका छौँ। यति बेला हामीसँग आन्तरिक पर्यटकहरूको संख्या पनि उल्लेख रहेको छ। आज मूलत हामीले कार्यक्रम रेकर्ड गर्ने तयारी गरिसकेपछि स्थानीय वासीको उल्लेख्य सहभागिताको बीचमा हामी यो कार्यक्रमलाई छायाङ्कन अर्थात् रेकर्ड गर्ने तयारीमा छौँ। यद्यपि कालीलेखको मौलिक मान्यता के छ, कालीलेखमा कसरी बसिन्थ्यो, बसोबास गर्नुको मौलिक पहिचानको हिसाबले कालीलेख के हुन सक्छ, सम्भावनाको हिसाबले के हुन सक्छ, र हिजोको कालीलेख र आजको कालीलेखमा सम्भावित फरकहरू, चुनौतीहरू के देखिन्छन्, यिनी विषयवस्तुसँग सम्बन्धित रहेर हामीले उत्पादन, सम्भावना र पर्यटनको विषयमा कुराकानी गर्नेछौँ। यति बेला हामीसँग कुराकानी गर्नका लागि गलकुट नगरपालिका वडा नम्बर 6 निवासी, आजभन्दा 25 वर्ष पहिला कालीलेखमा बस्नुभएका एकजना वृद्ध, आफैमा पनि कालीलेखको सम्भावना र कालीलेखमा हुने हरेक गतिविधिसँग नजिकबाट जोडिनु भएका व्यक्ति प्रेम प्रसाद पाण्डे हामीसँगै यो कालीलेख दुरीमा हुनुहुन्छ। म कार्यक्रममा उहाँलाई स्वागत गर्छु। स्वागत छ तपाईँलाई कार्यक्रममा।
हजुर, म यो ठाउँमा आएको 2036 सालमा आएको, त्यहाँसम्म मैले म त चरौजीमा बसेको बासिन्दा हो। मेरो बाजेको चाहिँ यो कालीलेख, म चरौजीमा त्यो बेला खेलो केही थिएन, सुकुम्बासी भएर आएको मान्छे हुँ, र मेरो 36 सालमा नाप्दाखेरि मेरो बाजेको चाहिँ 17 रोपनी जग्गा मेरो रहेछ र यहाँ मैले नापेको हुँ। 36 सालबाट म 68 सालसम्म यो ठाउँमा अथवा हिउँ बर्खा सधैँभरि बसेर यसमा मैले आम्दानी जापानमा बराबर आम्दानी गरेको मान्छे पनि हुँ। किन भन्नाले मैले यसमा गएर यस आम्दानीले 10-8 मुरी धान आउने खेत, घडेरी, घर सबै यही ठाउँले लिएको हुँ। मेरा एउटा छोरा एउटा छोरी यही कालेखमा बसेर अमरभूमि गाविसमा पढाएर उनलाई अथवा हातखुट्टा लगाउने बनाइदिएको पनि मैले यही ठाउँले हो। यो ठाउँमा आम्दानी बेसी नै भएको, जापानमा बराबर आम्दानी थियो। 68 सालबाट मान्छे 36 सालमा मान्छे यहाँ 43 22 कुरिया थियो भने घट्दै 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 गएर 68 सालमा सबै घटेर पनि 2 वर्षसम्म कोही नहुँदा नि बसेर त्यहाँबाट यसबाट छोडेर हिँडेको। यसमा मेरो एउटा ढुङ्गे गोठ छ, यसमा आम्दानी भनेको 10-12 भैँसी हुन्थे, 2 रा हुन्थे, गोरु हुन्थे, 50-60 कुखुरा हुन्थे। खेतीमा चाहिँ 12-13 मुरी मकै हुन्थ्यो, 2-3 मुरी सिमी हुन्थ्यो, 2-3 मुरी भाँ हुन्थ्यो, र यसमा त्यही आम्दानीले घिउ दुधबाट आम्दानीले मैले जग्गाहरू फाँटामा लिएर अहिले फाँटामा राम्रैसँग गुजारा भइरहेको छ। यो ठाउँमा खेती गर्न सक्नुपर्छ, पेसा गर्न सक्नुपर्छ, जे पनि हुन्छ यहाँमा, बाख्रा पालौँ, भैँसी पालौँ, गाई पालौँ, यो ठाउँमा यस्तो खेती हुने ठाउँ हो। यसमा आलु भन्यो भने अचम्मै आलु हुने ठाउँ हो। यो
उत्पादनको हिसाबले निकै महत्त्वपूर्ण क्षेत्र, हामीले आज दिनभरि अवलोकन गर्दा पनि कतिपय डाँडाहरू समतर मैदानकै रूपमा देखिएका छन्, तर डाँडाको टापुको हिसाबले मैदान जस्तो देखिन्छ। यो कालीलेख क्षेत्र, यो समग्र गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, त्यसै गरी यो गलकोट नगरपालिका वडा नम्बर 6, यी सबै क्षेत्रलाई गर्दा करिब करिब कति हेक्टर क्षेत्रफलमा यो फैलिएर रहेको छ, यो लोकेसनको हिसाबले अवस्था के छ?
यसको चानचुन मोटोमोटी हिसाबमा 20 जमिन चाहिँ यसमा अनुभव गरेको मैले पहिले पनि, अहिले पनि त्यति अनुभव छ। यतिभित्र लुकेको जग्गा छ, यहाँ चान्चुन 43 कोरियाको जग्गा छ। यो 36 सालमा नाप्ने बेला म सम्पूर्ण यहीँ घुमिराखेको छु, कुन कुनको कता कता के छ भन्ने म सम्पूर्ण बुझेको मान्छे हुँ। र यो ठाउँमा बस्नलाई पूर्व फारेको जग्गा पऱ्यो अथवा तातो ठाउँ यस्तो भएको हुनाले उत्पादनलाई यहाँ असाध्य हुन्छ। मकै चाहिँ लेख औल छुट्टाउन्न यहाँ मकैलाई। पानीलाई चाहिँ यहाँ कालीपोखरी भन्ने छ, पानी बाह्रैमा सुक्दैन। त्यो मान्छेले खाए नि, डियाले खाए नि, ऊ बेला खाने बेलामा हामीले बारेर अथवा डियाले खानालाई त्यहाँ उता जान दिन्थ्यौँ, गरेर हाल्थ्यौँ। डियाले खाने अलग, मान्छेले खाने अलग गरिन्थ्यो। त्यही पानीले गुजारा भइराखेको थियो। 60-62 सालमा एउटा पुहरी अलग एउटा मूल भेट्टाएर हामीले त्यहाँ 2 गोठलाई त्यही मूलले पनि थामो।
आज पनि हामीले त्यो ठाउँलाई अवलोकन गरियो। करिब करिब यो काली पोखरीको मौलिक मान्यताको हिसाबले हेर्यो भने आज पनि त्यहाँ पोखरीको माथिल्लो सतहमा सिसा जमिरहेको छ, त्यो चिसो पनि त्यही खालको चिसो त छ। त्यहाँ पहिलेदेखि नै मानिसले खाने, वस्तुहरूले खाने पानीका लागि मात्रै त्यो हुन्थ्यो, अथवा त्यो बाहेक अन्य पानीको स्रोतहरू थिएनन्, के थियो अवस्था?
म यो ठाउँमा आउने बेलामा त्यही पानी खाएको, त्यो पानी खाएको मान्छेलाई बुढाहरूमा हेरेँ, कुनैलाई रोग लागेको देखे छैन। अहिले 96 वर्ष बुढाले पनि त्यही पानी खाएको, कायसाका बुढाहरू सबै निरोगी दीर्घायु रहेछन्। यो पानी त्यति राम्रो पानी रहेछ, देख्नलाई त्यस्तो छ।
सधैँ कालो भएको हिसाबले, सतहको हिसाबले पनि कालो देखिने भएर काली पोखरी रहनु भएको हो कि, अथवा कालीलेख डाँडो त्यही पोखरीसँग जोडिएर कालीलेख भनिएको खास चाहिँ के हो त्यसको कारण?
देखाइमा कालो छ, पानी सङ्लो छ, केही साल हाम्रो छानेर पनि खाइयो, पानी राम्रो खाले पानी हो। मै पनि 69 वर्षको भयो, त्यो पानीले त्यति रोग फाले मलाई। 32 वर्ष खाएँ त्यो पानी, त्यति राम्रो पानी छ, त्यसले कुनै शरीरलाई कुनै बेफाइदा गरेन।
विशेष गरेर यो ठाउँमा तपाईँले जसरी गाई भैँसी पाल्ने कुरा रह्यो, त्यसै गरी उत्पादनसँग जोडिने कुरा रह्यो, बेलुकाको समय बिहानको समय यो एउटा कालिलेको धुरीमा आफैमा पनि सामान्य मान्छे आएर बस्न सक्दैन भन्ने वातावरण अहिले पनि बनिरहेको छ। यहाँ चाहिँ चरण क्षेत्रको हिसाबले बाघ भालु वन्य जन्तुको पनि अलि डर हुन सक्थ्यो, अथवा मानिसहरू कोही नहुँदा एकान्त बस्न निकै जोखिम त हुने गर्दथ्यो। यद्यपि त्यस्तो सम्भावना थियो थिएन, के थियो अवस्था त्यति बेला?
म आउने बेलासम्म के थियो भन्नाले यहाँ अथवा दुईजना पाउना गाह्रो हुन्थ्यो मान्छेलाई सुताउन, किन गोठ सबैका साङ्ग्रा हुन्थे। त्यो मैले केही समय त 5-7 वर्ष त्यो बिहोरेर मैले चाहिँ गोठ ढुङ्गे गोठ बनाइदिएँ, किन भन्नाले मेरा पाहुना धेरै हुने भयो, यसमा कोही कसैलाई मान्छेलाई तौलित बढी भयो भनेर 10-12 भसी बान्ने तलतिर, फेरि त्यसमा आँटी बोरेर माथेर चाहिँ मान्छे सुत्न मिल्ने, 15-20 आए पनि सुत्न मिल्ने त्यस्तो किसिमको बनाएको थिएँ मैले। अहिले पनि त्यो गोठ छ,
आज दिउँसो पनि हामीले अवलोकन गरेका छौँ। विशेष गरेर अरू खरे गोठहरू अहिले संरचनात्मक हिसाबले भग्नावशेष मात्र देखिएका छन्। धेरै मानिसहरूका खरका ती गोठहरू बिस्तारै भत्किँदै गएका छन्, जीर्ण बन्दै गइरहेका छन्। एउटा मात्र हामीले खरले छाएको गोठ अहिले पनि त्यो अवस्थामा देखियो, अन्य सबै गोठहरू करिब करिब भत्किसकेको अवस्थामा छन्। यहाँ मानिसहरूले अधिकांश ढुङ्गा तपाईँ आफै पनि ढुङ्गा काट्थे, यसले ढुङ्गाको लागि प्रचुर सम्भावना भएको ठाउँ हो भन्दै गर्दाखेरि यहाँ ढुङ्गाको प्रयोग नहुनुको कारण चाहिँ के थियो त्यति बेला? के मान्यताले गर्दा खरले बढी चाहिँ छाउने गरिन्थ्यो
ढुङ्गाको? उबेला धेरै कोहीले त ढुङ्गे गोठ जाडो हुन्छ चिसो आउँछ भनेर खरले चाहिँ माछर्का पुगेर खर ल्याएर छाउँथे, स्याउलाले नि छाउँथे, पाङ्राको स्याउलाले गोठ छाएको पनि देखेको छु। 3 वर्षमा छाउन पर्थ्यो, त्यस्तो पनि देखिएछ। मेरो पनि 10-8 वर्ष खरेको गोठ बनाएको, खरा गोठ बनाउँदाखेरि के भयो त भन्नाले 10-8 भैँसी छन् लस्करै सुताइएको छ। साउनामा जुका भन्यो भने 1 बित्तकासम्म जुका हुन्थे, राति लस्करै सुताएर भात खाएर सुतेँ, त्यही जुको आए चाहिँ मेरो काना राति खाइदियो। काना खाएपछि भोलिपल्ट हेर्छु पर्ने जेत्रो भएको जुको, त्यहाँबाट बस्दा ओहो यसले हुन्न, यसले त यस्तो काम गर्नु हुन्न, यो नियमती काम गर्नु हुन्न, यस्तो किसिमको गर्नुपर्छ भनेर त्यहाँबाट भजौ माछा छ दार पूर्ति गरेर आरा लाएर मैले चाहिँ भजौ माछा बनाएको गोठो ढुङ्गे गोठ बनाएपछि जुगाको केही ऊ नै भएन। मान्छे बस्नलाई कसैलाई जति पाहुना आए पनि तकलिफ भएन, खानालाई तकलिफ भएन, दुध घिउ दही जे खान पर्छ मैले टकारेँ। यस्तो ठाउँ गरेको हुनाले मैले राम्रो प्रगति गरेर यो
विशेष गरी सतहको हिसाबले भूगोलकै हिसाबले अलिक बढी समतर भूमि फेरि उकालो फेरि समतर भूमि यो भूगोलकै हिसाबले जति उत्कृष्ट देखिन्छ अहिले अब आन्तरिक रूपमा आज पनि हामीसँग करिब 10-12 टोली यसरी अवलोकनकै लागि आउँदाखेरि यो सम्भावित पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना कतिको देख्नुहुन्छ?
यसलाई मैले त्यो देखेको छु केही यो हुन्छ केही समयमा
जस्तो के बनाउन सकिएला यो ठाउँमा चाहिँ तपाईँलाई लागेको हिजोको कालीलेख र आजको कालीलेखको बिचमा भोलिको कालीलेख कस्तो खालको बनाउन सकिएला अथवा के चिजहरू राख्दाखेरि उत्कृष्ट गन्तव्य कालीलेख बन्न सक्छ भन्ने तपाईँलाई लाग्छ?
त कृषिमै बढी देखेको छु मैले, मेरो खर्कानी माछर्का चाहिँ पूर्ण आयुले मैले एउटा पेसा गर्छु भनेर अहिले 8 वर्ष भयो उसैलाई जिम्मेवारमा दिएको थिएँ। उसले बाख्रा पालन गरे छ, उसको लगभग मैले गए साल गएर उसको घरमा चेक गर्दा नि 120 जति बाख्रा थिए। अहिले पनि कृषि पालन गरेर यो ठाउँमा लगभग धेरै जस्ताको जग्गा उसले टेस्ट तिरेर ल्याएको होला यही बाख्रा चराउने, यसैबाट उसले भव्य आम्दानी गरेछ। यसमा कृषिबाट पनि बेसकै नै आम्दानी छ, यहाँ त भैँसी पालम, गाई पालम, बाख्रै पालम, कुखुरै पालम, जे गरे पनि यो ठाउँमा खेती हुने ठाउँ हो।
विशेष गरेर यो कालीलेखमा अहिले सडकको अवस्था हेर्दाखेरि सहज यातायातको अवस्था छैन, पैदल यात्राका लागि पनि निकै कष्टकर यात्रा छ किनभने मानिसको दिनहुँ आउने जाने क्रम नहुँदाखेरि सडक पनि बिग्रिएको छ, पैदल यात्रा गरेको बाटो पनि मर्मत गर्नुपर्ने अवस्थामा छ, विद्युतको निकै यहाँ विद्युतै नभएको अवस्था छ। यो ठाउँलाई अब सम्भावित पर्यटकीय गन्तव्य बनाउनका लागि सडकका कुराहरू, विद्युतका कुराहरू, तपाईँले भने जस्तै कृषि फार्म सञ्चालन गर्नका लागि पनि मानिस बस्ने वातावरण बनाउनका लागि पनि यहाँ केही पूर्वाधारहरू निर्माण गर्नुपर्ने देखिन्छ। यहाँ पूर्वाधार निर्माण गर्नका लागि चासो नपुगेको अथवा प्रचार प्रसार नभएको खास के कारणले गर्दा अलिक पछाडि परेको भन्ने लाग्छ तपाईँलाई?
बुढापाकाहरू अलिक सकिँदै गए, अहिले युवकलाई चाहिँ यति परिचय भएन यो ठाउँको, त्यही भएर यो जग्गा यति पछाडि परेको हो। यो जग्गामा अलिकति चाहिँ उयो गर्ने, यो ठाउँ राम्रो ठाउँ हो। बुढापाका सकिँदै गए, अब युवकहरू विदेशतिर लाए, यहाँकालाई चाहिँ यति फेमै भएन, यो ठाउँ यस्तो छ भने थाहै भएन। उयो दुइटा यहाँ थाहा भएको बुढा बुढो पाकाल थाहा छ नि यहाँ त छ नि यो ठाउँ त राम्रो ठाउँ हो नि यो त कहाँ कति कति राम्रो ठाउँ यो कालले भन्ने मैले हिजो पनि यहाँ केही साल अहिलेतिर यो ठाउँमा बसिराख्दा पनि उस त्यहाँ ढिका आएर उनीतिर हेर्दाखेरि फाँडतिर हेर्दाखेरि यो ठाउँको स्वर्गलोक यो रहेछ भनेर पत्ता लगाएको अहिले पनि यसो हेरौँ स्वर्गै यही हो नभए मजुवाका खेत किनेर बेचेर यो ठाउँमा जग्गा किनेको व्यक्ति भेट्टाएको छु मैले यहीँपल्टतिर मैले आँखैले देखेको त्यत्रो खेत बेचेर यहाँ जग्गा किन ऊ चाहिँ पछि अब उसका छोरा नातिले यो छोड्दै गए यस्तो ठाउँ हो यसमा आम्दानी आयस्वर पहिलाको मान्छेले आयस्वर यहीँबाटै गरेर बचेका हुन् त्यो ठाउँ
विशेष गरेर यो भूगोलकै हिसाबले जति महत्त्वपूर्ण छ त्योभन्दा बढी जडीबुटीका हिसाबले पनि महत्त्वपूर्ण देखियो यहाँ पाइने सम्भावित जडीबुटीहरू ती जडीबुटीको सही सदुपयोग हुन नसकेको पनि हामीले पायौँ लथालिङ्गे जडीबुटीको बिचमा कालुलेक एउटा पहाड यहाँ हामीले अवलोकन पनि गर्न पायौँ यहाँ पाइने जडीबुटीहरू कति प्रकारका कस्ता कस्ता जडीबुटीहरू पाउन सकिन्छ तपाईँले कति प्रकारका पाउनुभयो तपाईँ हिजो बस्दै गर्दाखेरिको उमेरमा
यसमा जडीबुटी त धेरै चिजको जडीबुटी छ यसमा त हामीले यो हड्डी जोड्ने एउटा हाडचुरन भनिन्छ यो एउटो यो डिम्बरको बुट्टामा पाइन्छ यो हड्डी जोड्ने जात हो यो यसले हड्डी जोडेको पनि छ मैले दुई चारजनालाई उगाने एउटो यहाँ अक्काश जेली भन्ने छ यो यहाँ उसको बुट्टामा पाइन्छ यहाँ बाक्लै छ अक्काश जेली यो जेन्डिसको ठुलो दबाई हो यो धेरै मान्छेलाई यो खाएर जेन्डिस सन्चो भएको पनि छ र यहाँमा अरू अब यसमा सिल्टिमुरहरू पाइन्छ अर्को कुरा सतुवा पाइन्छ यहाँमा प्रशस्तै राम्रोसँग जेठ असारमा उ गर्ने हो नि सतुवा यहाँ प्रशस्तै पाइन्छ तर फेम्पाको मान्छे हुनु पर्यो
चिनेको हुनु पर्यो
चिनेको सतुवा चिनेको नि हुनु पर्यो फेम्पाको नि हुनु पर्यो यत्नैसँग हुन्छ भन्ने अलगल गरेको मान्छे हुनु
विशेष अजुर र रक्तचन्दन पनि कालीरेखमा पाइन्छ भन्ने सुनिन्छ
कालो काफल यहाँ छ किनार किनारमा कालो काफल छ अजेरु छ फेरि यहाँ एउटा जङ्गली यो गोलकाङ्क्री भन्छ यहाँ यो गोलकाङ्क्री जराले नि हड्डी जोड्ने हुन्छ यहाँ यस्तो ज्वरो पनि यो जडीबुटी धेरै छ अर्को कुरा यहाँ पियाले भन्ने छ यो गेस्टीको दबाई ठुलो छ यो पनि यो खा पहिला बुढाहरूले यही नै खान्थे यहाँ जडीबुटी यहाँ धेरै चिज पाइन्छ यहाँ अब चिनेको मान्छे हुनु पऱ्यो मैले खेलाएको चिज यति चिज खेलाएको धेरै जस्तो मैले अजुरु गोलकाङ्क्री ज्वरो कालो काफल यहाँ पखनबेट पाइन्छ यो पहिला पहिला महिलाहरूलाई बढी खुन बोक्ने यस्तो चिजमा यो सन्चो हुने खाले यहाँ पखनबेट पहरमा पाइन्छ यस्ता जडीबुटीहरू यहाँ धेरै नै छ
अब यो तपाईँ बस्दै गर्दाखेरिको अलिक फरकपनमा जाउँ तपाईँ बस्दाखेरि बिहान बेलुका हिजोको त्यो 20-25 वर्ष पहिला त रोदी बस्ने भन्ने पनि हुन्थ्यो बुढापाकाहरू वल्लो गोठबाट पल्लो गोठमा गएर बसेर गीत गाउने नाच्ने गरेका राम्रै उदाहरणहरू पनि हामी बिचमा आइरहेका हुन्छन् त्यति बेला तपाईँहरू के गर्नुहुन्थ्यो त्यो मौलिकपनको बारेमा पनि थोरै कुरा गराउनु
ऊ बेलामा हामीले त भैँसी 10-8 भैँसी पाले नि यो ठाउँको व्यक्तिले सबैले फुगाएर बना लगाइदिने बना लगाइदिएपछि अब त्यो हामी ऊ बेला गोठालो भनिन्थ्यो सबै गोठाला जम्मा हुने कालीपोखरिया सबैले गफ गर्ने
त्यहाँ एउटा चौतारी पनि रहेछ त्यहाँ बस्ने ठाउँको हिसाबले
कालीपोखरी हुन्छ त्यसलाई त्यहाँ बस्ने गफ गर्ने 10-12 गफ गर्ने त्यहाँबाट यति यति घाँस गएर बना यसो बान्ने बेलालाई भनेर ल्याउने गोठालाले त्यहाँ त दाउरो बनाउने ठाउँ बस्ने त्यहाँ ती भैँसीहरू वस्तुहरू आए त ती बेलुकी बान्ने नआए उनी बनै बस्थे भोलिपल्ट दुन भैँसन भनेपछि ठेकी लगाएर जाने
जहाँ भैँसी
उहीँ गएर दुएर ल्याउने ती भैँसीलाई घर गोठानो ल्याउने त्यहाँ अर्को दिन आउँथे फेरि त्यस्तै गरिन्थ्यो धेरै जस्तो त्यही गरिन्थ्यो हामीले असौसम्म त्यहाँ त कार्तिक लगाएपछि थारा ठाँडा यही ठाउँमा ठकुवा लगाइदिने दुना लगाएर घरतिर गइन्थ्यो तर यहाँ बाघले खै अब त्यति भैँसीलाई आँट्न सकेको मैले देखिनँ सानसानो पाडालाई आँट्थ्यो गाईलाई र बाख्रालाई झ्याप्पै आँट्छ बाघ यो ठाउँमा पाइन्छ प्रशस्तै छ
जस्तो त्यो रोदीको कुरालाई अलिकति बढी जोडाउन त्यहाँ तपाईँहरू गाउने नाच्ने अनि त्यो आगो फुकेर बस्ने
म आउने बेला भन्दा अथवा 2-4 वर्ष 5-7 वर्ष अहिलेतिर यसमा हुन्थ्यो यसमा माछातिर आउँथे बुढापाकाले पनि मलाई यहाँ 2-4 गरे खाने ल्याएर आएर लौ यसले जाने खा गिजाउन भनेर मेरै गोठा ल्याएर पनि राजभरि गिजाएको यहाँ रिकर्ड छ
त्यति बेला कस्ता खालका गीत गाउनु थियो हामीले केही सामान्य सुन्न सक्छौँ त्यो गीतलाई हामीले पनि त्यो एउटा पुरानो यादलाई झल्काउन सक्छौँ कि यदि तपाईँसँग त्यस्तो गीतको सम्झना छ भने एउटा गीत गाइदिनुहुन्छ कि
लेखै फुल्लो लाली गुरास औलै फुल्लो निमा लै फुलो ता सबै चिजको धोका पुयो अनि माया गी गाउनलाई अब कि ए अनि यानु माया गाउनलाई
विशेष गरेर यो यानीमा गीत तपाईँको गीत पनि सुन्यो आफैमा पनि मौलिक छ. त्यो गोठो बस्ने अथवा त्यो झाम्रेहरू अथवा रोजीका गीतहरू गाउने प्रचलनमा यो यानीमा बढी गाइने गरिन्थ्यो. सहभागी बुढाबुढा हुनुहुन्थ्यो अथवा गोठो बस्न आउने सबैको बिचमा यसरी गीत गाइन्थ्यो. कसरी गीत गाइन्थ्यो त्यति बेला सहभागी को हुन्थे?
गीत गाउन बुढापाकाले ल्याएर मैसँग आउँथेँ. धेरै जसो यही गीतमै उठ्यो. बुढाहरूको महत्त्व हुन्थ्यो, सुनाइ पनि राम्रो हुन्थ्यो. ऊ बेलामा
रातभरि गीत गाएर मात्रै बस्ने कि नाच्ने पनि हुन्थ्यो, त्यस्तो के हुन्थ्यो?
यसमा त तिन दिनसम्म नि एउटा महिलासित तिन दिन पनि बस्यो, हातित नभएर तिन दिनसम्म नि बसेको. यो यस्तो टक्कर पर्छ, यति राम्रो गीत हुन्छ. यसमा सुन्नलाई खुब महत्त्व हुन्छ, तर गिजाउनेलाई बाजे हुन्छ टुङ्गा जोड्नलाई. धेरै जस्तो बुढाहरूले यही नै गिजाए.
त्यो गीत सङ्गीतको पाटोले पनि यो क्षेत्रमा आफैमा पनि प्रचारका हिसाबले सम्भावित गन्तव्य बन्न सक्छ. र यो कालीलेखमा यो पानीको कुराकानी गऱ्यौँ, त्यसै गरी यहाँका सम्पदाका कुराहरूको हिसाबले हेर्ने हो भने पनि यहाँ मानिसहरू बिस्तारै बिस्तारै बसोबास घट्दै जानु र यो क्षेत्रबाट विस्थापित हुनुले कालीलेखको धेर थोर महत्त्व चाहिँ घटाएको छ.
जन्मेको मान्छे विदेशमा गयो, बुढोपाको अब यहाँ आउन सकेन. युवक मान्छे चाहिँ विदेशमा बढी बल भएको हुनाले यो ठाउँ छोडिएको हो. नभए विदेश बन्न नभए यो ठाउँमा छोड्न कसैले सक्दै सक्दैन.
विशेष गरी यहाँ आलुको उत्पादनको तपाईँले अगाडि पनि कुरा गर्नुभयो, आलुसँगै यहाँ चाहिँ अरू बढी उत्पादन चाहिँ के उत्पादन हुन्थ्यो?
आलु फापर हुन्छ यसमा. आलु खनेपछि तिते फापर पनि सरिन्छ, मिठो फापर सरिन्छ त्यो जग्गामा. आलु असाध्यै हुन्छ यहाँ. फेरि मिठो ठाउँमा मिठो, राम्रो ठाउँमा राम्रो. यो खाली जग्गामा उता वनतिर त दास पारिन्थ्यो. उसमा चाहिँ लटे हुन्छ, काउनो हुन्छ, कोजो हुन्छ, अथवा उनले माछार्केले पनि त्यो गरिराखेका हुन्, चित्रे पातलमा फाँडेको मैले देखेको.
यो अहिले हामीले देखिरहेको यो समतर भूभाग छ, यो बारीहरू छ, यो बारीमा चाहिँ के उत्पादन गरिन्थ्यो?
मकै र सिमी असाध्यै हुन्छ यसमा.
यो भाङ्गोको उत्पादन पनि हुन्थ्यो यहाँ चाहिँ,
असाध्य हुन्छ भाङ्गो.
यो रुखको हिसाबले खर्स्यो बढी देखियो यहाँ. यो अरू रुख बिरुवा चाहिँ के हुन्थ्यो बारीको छेउमा देखिएका? यो रुखमा चाहिँ लाली गुराँस देखिएको छ, राष्ट्रिय फुल. त्यसै गरी अरू रुखहरू चाहिँ के हुन्थे यहाँ? अझ बढी चाहिँ लेक लाग्ने प्रचलन थियो कि थिएन? विषहरू यहाँ नजिकै रुख बिरुवामा विष पाइन्थ्यो पाइँदैन्थ्यो, के थियो अवस्था?
यो ठाउँमा विष पाइन्न, बिखालो चिज या केही पनि छैन. यो ठाउँमा धेरै खर्स्यो र बाँझको महत्त्व छ. खर यो घाँस राम्रो, पशुलाई राम्रो घाँस हो. र यहाँ गुयेली भन्ने चिज छ, यो फलेर आमले खाइन्छ. मुसेलेडी भन्ने चिज छ, यो असार महिनामा असाध्यै राम्ररी पाक्छ. यो बुटो छ.
पछिल्लो समयमा यो बस्ती हट्दै गएपछि पनि तलबाट यो गुयेली लिनका लागि कालीलेख जाने भन्ने प्रचलन पनि थियो.
आउँथे, टिपेर खान सबै आउँथे, असाध्यै मिठो हुन्थ्यो. धेरै जस्तो यही छ, दुइलो छ, यही नै हो यो ठाउँमा हुने. उत्तिस यो पछि आएको.
विशेष गरेर यो ठाउँकै हिसाबले हेर्ने भने पनि वरिपरि हेर्दाखेरि गलकोट नगरपालिकाको मुख्य केन्द्र मजुवा फाँडदेखि विभिन्न ती दरम गौँदीका सिमानाहरू, खोलाहरू, त्यसै गरी यो हामीले देख्न सक्छौँ हिम श्रृङ्खलाहरू हामी नजिकै देख्न सक्छौँ. अगाडि र पछाडि हामी जता फर्क्यौँ उतै हिमालै हिमाल अनि पहाडै पहाडको बिचमा रहेको यो कालीलेखमा विशेष गरी हामीले रामकृष्ण ढकालले गाएको गीत छ बिहान उठ्ने बित्तिकै हिमालय देख्न पाइयोस्, जुन गीतले बोले जस्तै कालीलेख बसेर बिहान उठ्दा साथ हिमाल देख्ने र सुत्दा साथ हिमाल हाँसेको देख्न पाइने यो अवस्थामा पर्यटकीय गन्तव्य बन्ने हिसाबले पनि यसलाई अहिले स्थानीयले प्रचार प्रसार गरिरहेका छन्। यहाँदेखि नजिकै मतिमारे छ जुन बरा क्षेत्र पनि भनिन्छ, त्यहाँ मेला पनि लाग्ने गर्दछ प्रत्येक वर्ष. र त्यो पहिला त यहाँ काली पोखरी सँगै पानी लिनका लागि त्यो मतिमारेमा भएको ठुलो पोखरी छ, त्यो पोखरीमा पानी लिन जाने भन्ने प्रचलन पनि थियो. त्यहाँ मन्दिर पनि अवस्थित छ. त्यहाँ कहिले मेला लाग्छ, कसरी जाने गरिन्थ्यो, खास त्यसको मौलिक मान्यता के थियो?
यो ठाउँमा म आउने बेलामा 36 सालमा मतिमारीमा नाप्दाखेरि मै पनि गएछु. बराको ताल मैले पनि नापेको. त्यो बेलामा पानी चाहिँ सल असाध्यै राम्रो पानी थियो. त्यसमा पातहरू कसहरू चराले बस्न दिइन्थ्यो, त्यस्तो थियो. पानी चाहिँ कुनै महिना घट्दैन थियो. त्यो बेलासम्म त्यो ठाउँमा अथवा हामीहरू कसरी शक्ति थियो, पछि पछि त्यो ठाउँमा के भयो भन्नाले फोहोर मैलाहरू त्यहाँ केही घर बस्ती नजिक बस्न आएको हुनाले केही फोहोर भयो भन्ने शङ्का भएर त्यो पानी सुक्दै गयो।
त्यहाँबाट केही गाई वस्तु हरायो भने अथवा त्यो पानी पनि हरायो भने तल गाईघाटमा निस्किन्छ भन्ने पनि सुनिन्छ, त्यो किम्बदन्ती हो अथवा अरू केही छ त्यसमा?
यसमा हिजो मेरा बुवाहरू त्यो ठाउँमा बसेको ठाउँ हो, त्यसमा त अब एउटो राम्रो एउटो भैँसी त्यहाँ त्यो बराबाट भाँसिएर तल गुरुजी खोला निस्केको हो भन्ने मेरो बुवाले भन्नुभएको, त्यो बरा फुटेर यहाँ के बिठी भएर फोहोर मैला भएर यसरी भाँसियो भनेर बुवाले भन्नुभएको। पछि त्यहाँ पूजा गरेर त्यो बरा थुनेपछि त्यो पानी केही सालसम्म सुक्दै सुकेन, त्यति राम्रो पानी भयो। पछि त्यहाँ बस्ती बस्यो घर नजिक भएको हुनाले फोहोर मैलाले यो बरा यस्तो भयो भन्ने कुरो भइराखेको छ। अहिले बरामा चाहिँ अब सोकिएछ बराको ताल, त्यो खनेर नयाँ नालाबाट लगाएर जम्मा गरेको पानी छ।
जस्तो त्यससँगै जोडिएको कालीको अर्को एउटा प्रसङ्ग छ, राजा पनि बस्थे, राजाको पनि दरबारका हिसाबले केही संरचना थिए भन्ने पनि छ।
यो ठाउँमा चित्रेको गढीमा चाहिँ राजा बस्ने, राजाको बैठक गर्ने घेराउ छ अहिलेसम्म नि। लगभग वरिपरि म केही समयतिर गएर टाइम टाइममा गएर त्यहाँ हेर्ने, यो राजाको बैठक गर्ने घर हो भनेर घेराउ तब 2 मिटर हाइटमा चौखेरै छ। अहिले पनि होला त्यो भत्केको होइन, त्यहाँ यो चित्रेको गढी भन्ने ठाउँमा छ हो।
त्यहाँ कहिलेसम्म राजा बसे अथवा त्यसको इतिहासकै हिसाबले के पाइन्थ्यो?
राजाको दरबार भन्ने कुरो भयो, त्यहाँभन्दा पहिलाको मैले केही थाहा पाइनँ। यो बुझ्नलाई त माछारकै जानु पर्ने हो, माछारका बुढापाकाले पनि त्यति ऊ गरेनन्। तर दरबार खुदको खुद त्यहाँ देखेँ, अलि माथि जाँदा मन्दिर देखेँ, झल्झल
रानीलाई ल्याएर राख्नका लागि दरबार बनाएको र रानीले भने अनुसार नै मिटिङ हल अथवा बैठक कक्षाका लागि तारबार गरेको, सभा हल बनाएको अथवा त्यो सार्वजनिक रूपमा त्यो चौरमा बसेर बैठक बस्ने गरेको भन्ने पनि यता कता सुनिन्छ, त्यो वास्तविकता हो?
यो हो, त्यो हो, त्यति राम्रो ठाउँ थियो त्यहाँ। यहाँका बुढापाकाले फेरि पहिला यस्तै भन्थे, राजा दरबार हो यस्तो बैठक घर हो भने, तर चाहिँ यहाँ यस्तो गर्थ्यो भने चासो उति लागेनन्। किन भन्नाले ऊ बेला डिया पाल्ने गोठालो भयो नि, त त्यति ध्याउन्न पनि।
2224 राज्यको त्यति धेरै महत्त्व चाहिँ दिएका थिएनन् हिजो पनि
थिएनन्,
त्यो हिसाबले पनि केही ओझेलमा परेको हो
परेको हो।
हुन्छ, अन्त्यमा यो कालीलेखमा आएर हामी यसरी बसेर एउटा पहिलाको याद र अहिलेको कालीलेख, यो जताततै भौतिक संरचनाको हिसाबले पनि छिन्न भिन्न बनेको कालीलेखलाई फेरि पुनर्जागरण गर्नुपर्छ, प्रचार प्रसार गरी पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्दा यसरी आन्तरिक पर्यटकहरू पनि आउने गरेको यो क्षेत्रलाई, यो क्षेत्रमा बसेर तपाईँले यसरी अन्तर्वार्ता दिइरहँदा अन्त्यमा रेडियो सुन्ने श्रोतालाई समग्र कालीलेखको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ?
ए, राम्रो कुरो, यिनैहरू कुराहरू भन्छु मैले।
हामी यो संवाद यो कालीलेखको धुरीबाट सञ्चालन गर्यौं, यो समय दिनुभयो, समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
हवस् त, यो स्थलगत जानकारी सहितको रेडियो कार्यक्रम रेडियो चौतारी आजका लागि यति नै। कार्यक्रम प्रति कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए kalkutafm@gmail.com इमेल गरी सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। कार्यक्रम रेडियो चौतारी प्रत्येक साताको शुक्रबार साँझ 26 बजेबाट प्रसारण हुने गर्दछ। कार्यक्रमको पुनः प्रसारण शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम सुनेर साथ दिने श्रोता तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तयार गर्नका लागि स्थलगत अवलोकनमा रहनु सम्पूर्ण मित्र सहित आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सामुदायिक रेडियो गलकोट FM 102.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।